وَإِذْ کو، اور جب نجات دی ہم نے تم کو، کس سے، کس کو کہا جا رہا ہے ہم نے تم کو نجات دی؟ اب یہاں پہ جو ضمائر ہے نا ان کو سمجھنا آپ کے لیے ضروری ہے. بنی اسرائیل کو کہا جا رہا ہے کہ ہم نے اے بنی اسرائیل، جو پہلا اللہ تعالیٰ نے احسان ان کو یاد دلایا، دیکھو تمہارے رب کا کتنا بڑا تم پہ احسان ہے. یہ ہسٹری آپ کو یاد ہونی چاہیے کہ کیسے یہ فرعون کے انڈر آ گئے اور کیا ان کے ساتھ سلوک ہوتا تھا، کہ ہم نے تم کو نجات دی آلے فرعون سے. وہ کیا کرتا تھا ان کے ساتھ جو ان کو نجات دی؟ سمجھ لیں کہ یہ سلیوز تھے. یسومونکم سوء العذاب، وہ تکلیف دیتا تھا برے عذاب کی ان کو، اتنا ہیومیلیٹ کرتا تھا اور اتنے ان سے بگاڑ لیتا تھا، ان سے ایسا کام لیتا تھا، ایسی مشقتیں لیتا تھا، ایسی محنتیں لیتا تھا، ایسے ایسے کام لیتا تھا کہ جو ایک تو ذلت والے ہوتے تھے ان کے لیے. اتنے دیکھیں سو میں جو ہے نا برائی اور تکلیف اور دبا، وہ تو یسومونا میں دبا دینا ہے، اس میں بھی ایسی مثلا آپ کئی چیزیں ایسی دیکھتے نا، کئی خبریں ایسی آتی ہیں کہ آپ کہتے ہیں ہائے ہائے چینل چینج کرو، اتنی دل کو تکلیف ہوتی. مثال کے طور پہ کسی کو کوئی ایسے دکھا دیتے ہیں، بہت ہی ڈسٹربنگ ہوتی ہے. یا ایسی کئی خبریں اب تو اتنی عام ہی ہو گئی ہیں، یا ایسی کچھ چیزیں دکھاتے ہیں انسان نا پریشان ہو جاتا ہے کہ یہ کتنی تکلیف دہ خبر ہے. تو وہ اس طرح کے ایسی ٹارچرس کام ان کے ساتھ کرتا تھا، ایسی ان کو تکلیف کی چیزیں دیتا تھا جو ان کے لیے عذاب تھی. یذبحون ابناءکم، اور اس سے کیا بڑی بات ہو سکتی ہے کہ بیٹوں کو، چھوٹے نیو بورن بیبیز کے لیے کہا گیا تھا، دائیوں کو کہہ دیا جاتا تھا کہ پیدا ہوتے ہی پتا چل گیا کہ بھئی یہ لڑکا ان کے ہاں پیدا ہوا، اور اس کو ذبح کر دیا جاتا تھا. سوچے، اس تصور کر کے بھی انسان کے رونگٹے کھڑے ہو جاتے ہیں، کانپ جاتا ہے انسان کہ کتنے ظالم ہوں گے وہ لوگ جو اس طرح سے کرتے ہوں گے. وہ یستحیون نساءکم، اور تمہاری عورتوں کو زندہ چھوڑ دیتے تھے. اب یہاں پہ بنات بھی کہا جا سکتا تھا، یستحیون بناتکم، لیکن نساءکم کیوں کہا گیا؟ اس لیے کہ یہ کسی قوم کے لیے اتنی بڑی شرمناک بات ہے، اور ان کی غیرت کو جگایا گیا کہ دیکھو تمہاری تو، یعنی عورتوں کو، جب کسی قوم کی سوچیں عورتوں کو لونڈیاں بنا لیا جاتا ہے، ان سے ہر قسم کی، جو بھی آپ کو، اب ہر ایک کو پتا ہے کہ کس کس طرح سے عورتوں کو ذلیل کیا جاتا ہے اور کیسے ان سے کام لیے جاتے ہیں. تو اور بھی کام لیتے تھے، مگر جہاں پہ اپنے لیے استعمال کرنا تھا ویسے بھی کرتے تھے. تو ان کی کوئی نہ عزت تھی. اب ایسی قوم کی کیا غیرت رہ گئی جس کی عورتیں کسی اور قوم کے لیے یہ کام سارے سرو کرتی ہوں اس طرح؟ تو وہ زندہ چھوڑتے تھے تمہاری عورتوں کو، اس لیے مردوں کو مار دیا بیٹوں کو، اور عورتیں اس طرح ان کی غلام بنی ہوئی ہیں. تو اس سے بڑھ کے قوم کے لیے غیرت کا معاملہ کیا ہو سکتا، اور کتنی ان کی غیرت مر گئی ہوگی کہ وہ اس چیز کو بھی برداشت کر رہے تھے. وفی ذالکم بلاؤ من ربکم عظیم، اور اس میں تمہارے رب کی طرف سے بہت بڑی آزمائش تھی. کتنی بڑی سوچیں، کتنا بڑی آزمائش کی چیز تھی. دیکھیں سختی کو، تکلیف کو بھی تو آزمائش کہا گیا نا، پر آزمائشیں کیوں آتی ہیں؟ اللہ تعالیٰ کیوں آزماتا ہے؟ اللہ تعالیٰ آزماتے ہیں بعض دفعہ اس لیے کہ انسان کا درجہ بلند کرنا ہوتا ہے، اور بعض دفعہ اس لیے آزمائش آتی ہے کہ انسان اللہ کی طرف رخ موڑ لے، انسانوں کو جگانے کے لیے. وہ جس روش جو انہوں نے اختیار کی ہوئی ہے، اس سے ان کو باز رکھنے کے لیے کہ ہوش کرو اس کے لیے. اور حدیث ویسے بھی ہے کہ جب اللہ تعالیٰ کسی سے بھلائی کا ارادہ کرتا ہے تو اس کو آزما لیتا ہے. تو آزمائش یہ نہیں ہوتا کہ آزمائش میں ہمیشہ گناہ کے طور پہ ہی انسان کے اوپر آئے، بلکہ آزمائش یہ بھی ہو جاتی ہے کہ جیسے پیغمبروں کو آزمایا گیا. ابراہیم علیہ السلام کی کتنی بڑی آزمائش ہوئی تھی. تو دیکھیں اب یہ کتنا کچھ برداشت کر رہے تھے کہ ان سے بگار لی جاتی تھی، ان سے اتنی بڑی بڑی عمارتیں بنوائی جاتی تھیں، ان سے اتنے اتنے بڑے لوڈز اٹھوائے جاتے تھے. کہاں یہ پیغمبروں کی اولاد میں سے کتنے بڑے بڑے پیغمبر تھے جن کی اولاد میں سے، یعنی سمجھ لیں آج ہم جیسے، ہمارے کوئی لوگ اتنی اب یعنی صدیاں بھی گزر گئیں، کہتے ہیں سید فیملی سے ہیں ہم، تو کتنا فخر کرتے ہیں. تو یہ تو ابھی کچھ چند ایک سال ہی گزرے تھے، اور ان کے آبا میں कहाँ यूसुफ अलैहि सलाम, याकूब अलैहि सलाम और इसहाक अलैहि सलाम, इब्राहिम अलैहि सलाम, इनकी औलाद में से, और क्या इनकी हालात थे। तो खाने को सिर्फ इतना देते थे जिससे मौत ना आए। और अब सोचिए जरा, कहा जाता है कि फिरौन ने 12,000 बच्चे कत्ल किए, और एक जगह पे 90,000 का भी फिक्र आता है, 90,000 बच्चे उसने जिबा करवाए थे। तो इनके लिए कितनी बड़ी आजमाइश थी। तो ये अल्लाह का तरीका होता है अपनी तरफ पलटाने का, कि पलट आओ मेरी तरफ रुख करो। तो बड़ी आजमाइश थी अल्लाह की तरफ से, लेकिन फिर अल्लाह ताला ने देखो कैसे इनकी मदद फरमाई। तुम्हारे ऊपर अल्लाह ताला ने क्या एहसान किया। वाइज फरकना बिकुमुल बहर, पहला एहसान था कि फिरौन से निजात दिलाई। कैसे? उसमें क्या था? नजैना को मिनाली फिरौन, कैसे दिलाई थी कि बाज इनके ऊपर जब फिरौनियों के ऊपर छोटे छोटे अजाब आए थे ना, मेंढकों का खून का, चिड़ियों का, तब भी उनका टॉर्चर थोड़ा सा कम हो गया था। उन्होंने टॉर्चर करना इनको थोड़ा कम कर दिया था। और अब वंस एंड फॉर ऑल अंजैना कुम का लफ्ज आया ना, व इज फरकना बिकुमुल बहरा, और जब फाड़ा हमने तुम्हारे लिए समंदर को, कहा जाता है कि बहरे कुलजम था जिसको अल्लाह ताला ने फाड़ दिया था इनके लिए, साथ तुम्हारे भी हो सकता है यहाँ पे माना, यानी तुम्हारे जरिए से उसको फाड़ दिया, जैसे कि तुम दाखिल हुए हो तो वो फटा है और तुम्हारे लिए फाड़ा, ये एक नॉर्मल बात तो नहीं है ना समुंदर का फटना। लेकिन अल्लाह ताला ने सोचे जिस वक्त के मूसा अलैह सलाम इस कौम को लेके निकले थे और फिरौन का लश्कर पीछा कर रहा था, तो ये अब इस समुंदर के सामने आ गए, आगे समुंदर है और पीछे फिरौन का लश्कर है और साइडों पे बड़े बड़े पहाड़ है। अब आगे भी मौत, पीछे भी मौत, क्या समुंदर में कूद जाए तो वहां पे डूब जाएंगे, पीछे हैं अगर पीछे मुड़े तो उनकी तलवारों का निशाना बनेंगे। तो अल्लाह ताला ने सुभान अल्लाह कैसे तुम्हारे लिए समंदर को फाड़ दिया। ये आयत अगर इंसान सोचे ना और इसको याद रखे तो ये अकीदा इंसान का पुख्ता हो जाए कि या रब जब कोई रास्ता ना हो तो ऐ अल्लाह तू रास्ता देने वाला है, तू रास्ता बनाने वाला है। जब इंसान को कुछ नजर नहीं आ रहा होता, ना आगे ना पीछे, किधर जाऊं, इंसान बिल्कुल, कभी कभी इंसान के ऊपर ऐसी सिचुएशंस आ जाती है ना, इंसान कहता है कि हर तरफ से जैसे मैं घिर गई हूं, ला कोई रास्ता नहीं नजर आ रहा, कोई बेहतरी का, कोई इस मुश्किल से निकलने का, हर तरफ मौत ही मौत है, आगे भी है पीछे भी है। उस वक्त मेरा रब फाड़ देता है समंदर को, जैसे उस रब ने बनी इसराइल के लिए रास्ता निकाला, इस तरह बाद में आने वाले लोगों की जिंदगियों में भी अल्लाह ही रास्ता निकालने वाला है, वो आप लोगों के लिए भी समंदरों को फाड़ सकता है, यानी आपकी जिंदगी के अंधेरे को दूर कर सकता है। जहां पे आपको कुछ नजर नहीं आता, अल्लाह ताला उस जिंदगी में भी रोशनी उसी अंधेरे में से निकाल सकता है, जैसे अल्लाह ताला ने उसी समंदर को फाड़ दिया। फअंजैना कुम, फिर निजात दी हमने तुमको। तो कभी मायूस ना हो, कभी मायूस ना हो। देखें अल्लाह ताला ने उनको कहां से, कैसे उनके हालात थे कि इतनी पिसी हुई कौम थी, उनकी गैरत तक खत्म हो गई थी कि उनकी औरतों के साथ ये सलूक हो रहा है, उनके बच्चे उनकी नजरों के सामने जिबा हो रहे हैं, कुछ नहीं कर सकते। तो मेरे रब ने देखो कैसा निजाम चलाया। कभी वो सोच सकते थे कि हमारी भी तकदीर बदल सकती है, हम भी इन फिरौनियों से लड़ सकते हैं, हम भी कभी निजात पा सकते हैं, लेकिन अल्लाह ने निजात दी, हमने दी निजात तुमको। वह अगरखना आले फिरौन, और गर्क कर दिया आले फिरौन को। और देखो सिर्फ तुम्हें निजात नहीं दी, दूसरा अल्लाह ताला का कितना बड़ा एहसान है कि दुश्मन को भी गर्क कर दी तुम्हारी नजरों के सामने, वरना इंसान को हमेशा डर रहता है कभी आके हमें पकड़ ना ले, कभी हमारे पीछे ना आ जाए। एक डर तो रहेगा ना, वो इतने ताकतवर है कभी भी आ सकते, لیکن اللہ تعالیٰ نے ان کو غرق کر دیا. وَأَنتُمْ تَنظُرُونَ, اور تم دیکھ رہے تھے. اور سب سے بڑی بات یہ کہ ان کی نظروں کے سامنے ان کو غرق کیا کہ یہ پار چلے گئے. اور پھر فرعونیوں نے اپنے گھوڑے اسی جگہ پہ ڈال دیے جہاں سے پھٹا تھا سمندر, وہیں پہ ہم بھی ان کا پیچھا کرتے ہیں اور ان کو جا کے پکڑ لیتے ہیں. جب وہ بالکل بیچ میں آئے, سینٹر میں آئے, تو سمندر مل گیا اور وہ سارے کے سارے غرق ہو گئے, ایک بھی نہیں بچا. تو اللہ تعالیٰ نے ایک نہیں احسان کیا, دو احسانات ہیں اس میں, تمہیں نجات بھی دی ان سے اور ان کو بھی تمہارے سامنے غرق کیا, جبکہ تمہیں نہ ایک تلوار اٹھانی پڑی, نہ کسی سے جنگ کرنی پڑی, نہ کوئی اپنا خون بہانا پڑا, کچھ بھی نہیں کرنا پڑا, اللہ نے انتقام لے لیا. سبحان اللہ. تو جب آپ دعا کے لیے ہاتھ اٹھائیں نا, تو پھر دعا کیا کریں, اے میرے رب, جب آپ کو کچھ نظر نہیں آ رہا ہوتا کہ اے اللہ تو بنی اسرائیل کے لیے اس طرح راستہ نکال سکتا ہے, تو اللہ میرے لیے بھی نکال سکتا, تو ان کے لیے سمندر کو پھاڑ سکتا ہے جہاں پہ کوئی امید کی کرن نہیں تھی. اور وہ آ کے کہنے لگے, موسیٰ تم ہمیں کہاں لے آئے ہو, یہاں لے آئے ہو, اب ہم کیا کریں؟ تو موسیٰ علیہ السلام, سبحان اللہ, موسیٰ علیہ السلام بھی کیسے تھے, تو انہوں نے آگے سے فرمایا کہ فکر نہ کرو, میرے ساتھ میرا رب ہے. مائی ربی, میرے ساتھ میرا رب ہے. جس کے ساتھ اس کا رب ہو جاتا ہے نا, پھر اس کو کس چیز کی فکر. تو وہ جب بگڑتے ہوئے موسیٰ علیہ السلام کے پاس آئے, تو موسیٰ علیہ السلام کو اتنا بھروسہ تھا رب پہ, اور رب نے راستہ نکالا, آسا مارا انہوں نے, اور رب نے ہی سمندر کو پھاڑا. اور ان کو کیوں دکھایا اللہ تعالیٰ نے, وَأَنتُمْ تَنظُرُونَ, ان کو دکھانے کی کیا ضرورت تھی؟ ان کو اس لیے دکھایا کہ ایک تو ان کا خوف ختم ہو جائے کہ دیکھو تمہارے سامنے تمہارا دشمن ختم ہو گیا, اب تمہیں کسی چیز سے ڈرنے کی ضرورت نہیں. دوسرے نمبر ٹو کیا وجہ ہے کہ دیکھو, سبحان اللہ, اس دشمن نے تمہارے اوپر ظلم کیا تھا نا, آج اللہ تمہاری آنکھیں ٹھنڈی کر رہا ہے ان کو غرق کر کے تمہارے سامنے. اب ایسے بندے کی تو آنکھیں تبھی ٹھنڈی ہوں گی نا, اس کے دل کو تبھی سکون ملے گا نا, کہ اس کا دشمن جس نے اس کے اوپر اتنا انتہائی ظلم کیا, اس کو اپنے سامنے دیکھے کہ دیکھو آج کیسے مر رہے ہیں اور پکار رہے ہیں مدد کے لیے اور کیسے غرق ہو رہے ہیں. یہ تو پورا کا پورا لاؤ لشکر غرق ہو رہا تھا, اللہ نے ان کی آنکھیں بھی ٹھنڈی کی. تو اللہ تعالیٰ راستہ نکالتا ہے, صبر سے انسان چلتا رہے تو اللہ تعالیٰ راستہ نکالتا. لیکن یہ ایک دو دن میں نہیں ہو گیا تھا, پتہ ہے کتنے سال لگے تھے؟ 400 سال لگے تھے بنی اسرائیل اسی ٹارچر میں رہے تھے, 400 سال تک. پھر موسیٰ علیہ السلام آئے اور ان کی دیکھیں زندگیاں بدل گئیں. پھر اللہ نے کیسے ان کو نجات دی, کتنا بڑا اس رب کا احسان ہے کہ اس کے بعد تو جب انہوں نے یہ دیکھ لیا تھا کہ سمندر ایسے پھٹ گیا ہے اور ہمارے لیے ایسے راستہ نکلا, اور اللہ نے کتنے بڑے دشمن سے, اتنے ملعون سے, فرعون سے ان کو نجات دے دی جس نے ایسا ان کے ساتھ کیا تھا. آج کے وقت کا جیسے آپ لوگوں کو اگر ہٹلر کا پتا ہو, جو اس کی اگر آپ نے کہانی پڑھی ہے کہ کس طرح سے اس نے ٹارچر کیا تھا یہود کے اوپر, تو رونگٹے کھڑے ہو جاتے ہیں. آج کے وقت کا جیسے فرعون یہ تھا, ہٹلر, کیسے گیس چیمبرز میں انسانوں کو ڈالا جاتا تھا اور اس کے بعد ان کی کیا نکلتی تھی, صرف ہڈیاں اور ان کا بھی چورا. گیس چیمبرز میں زندہ انسانوں کو ڈالا جا رہا, انسان سوچتا بھی ہے تو کانپ جاتا ہے, بچوں کو, عورتوں کو, بوڑھوں کو, ہر ایک کو. تو یہ فرعون بھی اس طرح ہی تھا, اس کے اندر رحم نہیں تھا. تو اللہ تعالیٰ نے ایسے ظالم سے, ایسے بے رحم سے تمہیں نجات عطا فرمائی, تم سب کو سیفلی دوسری طرف پار کر دیا, کسی ایک جان کا بھی نقصان نہیں ہوا. اس کے بعد ہونا کیا چاہیے تھا, کیا ہونا چاہیے تھا اس کے بعد؟ اس کے بعد ہونا یہ چاہیے تھا, یہ جھک جاتے اللہ کے سامنے اور شکر اتنا ادا کرتے کہ شکر سے ان کا سر نہ اٹھتا. اس لیے آپ دیکھیں آج کے بنی اسرائیل جو فرعون سے آزادی کے دن کو کیا کرتے ہیں, خوشی میں روزہ رکھتے ہیں, ہے نا؟ ہمیں بھی تو اللہ تعالیٰ نے آزادی دی تھی, लेकिन हमने आजाद होके क्या किया, हम उसी दिन को जो आजादी का दिन है उस दिन पटाखे चलाते हैं, मोटरसाइकिलें ऊंची करके वो चलाते हैं और पता नहीं क्या क्या गुलगपाड़े करते हैं और कैसे कैसे काम करते हैं। आजादी तो हमें भी मिली, हम आजादी किस तरह से सेलिब्रेट करते हैं, सोचे होना क्या चाहिए, शुक्र इजहार तशक्कुर। फिर वह इद वअदना मूसा अरबाईना लैलतन, अब बात आ रही है कि जब मूसा अलैहिस्सलाम 40 रातों के लिए गए। अच्छा अब आगे देखें, एक तो यहाँ पे ये समझ लें बातें, ये जो आयतें आएंगी ना ये हिस्टोरिकल सीक्वेंस से नहीं है कि जमाने के लिहाज से कि इसके बाद ये हुआ इसके बाद, कुछ आयतें तो ऐसे हैं मैं आपको बताती जाऊंगी कि कुछ कोई आगे और कोई पीछे है, क्योंकि कुरान हमें हिस्ट्री नहीं बता रहा कि ऐसे हुआ था, बल्कि कुरान उनके ऊपर जो एलिगेशन है उनके ऊपर अल्लाह ताला के जो एहसानात थे और उन्होंने उसके जवाब में क्या किया वो बता रहे हैं, ये तुम्हारे ऊपर ये तुमने जुर्म किया, तुमने ये जुर्म किया, तुमने जैसे एलिगेशन लगाए जाते हैं ना किसी के ऊपर इल्जाम, ये तुम्हारे ऊपर इल्जाम है, ये है ये है ये। तो अब ये देखें समुन्दर पार करके आ गए, दुश्मन भी गर्क हो गया, अब क्या ये सोचे, जस्ट कुछ आवर्स बैक ये गुलाम थे कौम के, और उसी दिन चंद घंटों के बाद ये बिल्कुल एक आजाद कौम है जिसके ऊपर किसी का रूल नहीं है, किसी कोई जुल्म करने वाला नहीं है, कोई इनसे ये मुशक्कतें लेने वाला नहीं है, ये बिल्कुल आजाद हो गए। और एक आजादी वैसे ही एक नेमत है, लेकिन अब वो आजादी जो ऐसे जालिम से ली जाए, जो बच्चों को जिबा करता हो और औरतों के साथ ये सलूक करता हो, उससे आजादी पाना कितनी बड़ी नेमत। अब ये जब दूसरी तरफ आ गए, पार कर लिया इन्होंने, तो अब ये एक खुली फिजा में है, एक आजाद कौम है। अब इन्होंने कहा कि अब हम किस तरह जिंदगी गुजारे ना, मतलब हमें कोई गाइडेंस चाहिए, कोई जिंदगी गुजारने का कोई तरीका चाहिए, तो अब क्या किया जाए। तो उस पर मूसा अलैहिस्सलाम कोहे तूर पे गए और उन्होंने वहां पे जाके अल्लाह ताला ने उनको एक वादे का वक्त रखा था, इस वादना है ना, ये वादे का वक्त मुकर्रर किया था अल्लाह ताला ने इनके साथ। क्या वादा था कि अल्लाह ताला इनको एक शरीयत देंगे, एक किताब देंगे, और मूसा अलैहिस्सलाम से ये वादा लिया गया था कि वो यहां पे आए और पहले इनसे कहा गया कि 30 दिन के रोजे रखें, फिर अल्लाह ताला ने उनको बढ़ा के और 10 दिन उसमें ऐड कर दिए, यानी 40 दिन। 40 लैलतन का क्या मतलब है, मतलब नहीं ये नहीं है कि सिर्फ 40 रातें, मतलब ये कि 40 दिन, हम दिन को भी रात ही कहते हैं ना, जैसे कहते हैं मैं वहां पे 2 रातों के लिए गई थी, तो मतलब ये नहीं होता कि मैं दिन को वापिस आ गई थी, 2 रातों का मतलब ये होता है 2 दिन वहां पे ठहरी थी, हम उर्दू में भी ऐसे बोलते हैं। तो मूसा अलैहिस्सलाम 40 रातों के लिए, मतलब है 40 दिन के लिए तूर पे गए, अल्लाह ताला से जो वादा किया था उसको पूरा करते हुए, और वहां पे जाके उन्होंने 40 दिन वहां पे ठहरे। और ये भी कहा जाता है कि ईसा अलैहिस्सलाम को जब इंजील मिलनी थी तो उनको भी 40 दिन मुसलसल रोजा रखने को कहा गया था। ये मूसा अलैहिस्सलाम का तो रोजे का तो नहीं है यहाँ पे जिक्र, मूसा अलैहिस्सलाम को अल्लाह ताला ने 40 दिन के लिए बुलाया था, और ईसा अलैहिस्सलाम के लिए तो यहाँ पे आता है उनके बुक्स में कि 40 दिन तक मुसलसल उन्होंने रोजा रखा था। तो इससे क्या पता चलता है, आप सल्लल्लाहु अलैहि वसल्लम ने भी जब आपको नबूवत मिली पहली वही आई तो उससे पहले आप सल्लल्लाहु अलैहि वसल्लम भी गारे हिरा में जाके और समझ लें कि वहां पे इबादत किया करते थे, वहां पे ही मुसलसल रहते थे। तो इसका मतलब ये है कि किताब मिलने के लिए अल्लाह ताला पहले तरबियत करते हैं, एक रूहानी समझ लें स्पिरिचुअल इंसान की एक प्रेपरेशन की जाती है, उसके बाद उसको किताब दी जाती है, एक यकसुई फोकस होता है। तो अल्लाह ताला ने कोहे तूर में उनको ये दी, वरना आसमान से भी अल्लाह ताला गिरा सकते थे। आप सल्लल्लाहु अलैहि वसल्लम को भी जो किताब मिली तो आपको गारे हिरा में अल्लाह ताला ने किताब दी, वहां पे पढ़ी भी हो सकती थी। तो किताब मामूली चीज नहीं है, अगर इसको पाना है तो दिल की यकसुई भी चाहिए, इसके लिए प्रेपरेशन चाहिए, दिल को खाली करना होगा बाकी चीजों से। अगर दिल में दुनिया ही भरी पड़ी है और इसके झंबेले बड़े भरे पड़े हैं तो किताब कैसे दाखिल होगी? देखिए उन नबियों को जब किताब देने, हालांकि वो नबी थे, उनको किस चीज की तैयारी की जरूरत है? उनको क्या तैयारी की जरूरत है? फिर भी अल्लाह ताला ने फरमाया नहीं, किताब देने से पहले आपको 40 दिन तक यहां पर रहना होगा, 40 दिन मुसलसल वहां रहे। ईसा अलैहिस्सलाम को भी प्रिपेयर किया गया, आप सल्लल्लाहु अलैहि वसल्लम को भी प्रिपेयर किया गया, तो उनको अल्लाह ताला ने वहां पे बुलाया 40 दिन तक। और यही 40 से ही चिल्ला जो कहते हैं ना कई लोगों में चिल्ला, वो भी यहीं से ही आया। ये 40 दिन तक आप कोई काम करें तो फिर वो आपकी उसमें आ जाता है, यानी रूटीन में आ जाता है। तुम अत्तखज़्तुमुल अजला मिन बादिही, अच्छा वो वहां पे मूसा अलैहिस्सलाम तूर पे चले गए, पीछे से कौम है अकेली। अब 40 डेज काफी टाइम होता है, अब पीछे से देखें, अल्लाहु अकबर, इनका हाल क्या था? इनके पास कुछ जेवर वगैरह थे, जाहिर है जब वहां से एकदम निकलने लगे, भागने लगे मिस्र से, तो इंसान अपनी वैल्यूएबल्स तो उठाता है ना, साथ लेता है, तो जेवर वगैरह थे। तो इनके अंदर एक सामरी जादूगर था, उसने क्या किया, उसने सारों के जेवर लेके उसने कहा मैं तुम्हारे लिए ना एक खुदा बना देता हूँ यहाँ पे। मूसा अलैहिस्सलाम भी भूल गए हैं असल में, तो उनको भी नहीं पता चला, मैं अब तुम्हारे लिए, वो वहां पे ऐसे ही टूर पे गए हैं, तो मैं तो तुम्हारे लिए यहाँ पे खुदा बना देता हूँ। और उसने एक बछड़ा बना दिया सोने का, और सारों ने तो नहीं मगर बाज लोगों ने उसमें से पूजना शुरू कर दिया उसको। असल में जब ये पार ही गए थे ना, समुन्द्र पार करके ही गए थे, आप फिक्र ना करिएगा, इसकी बहुत सारी डिटेल हम बाद में भी पढ़ते रहेंगे। अगर आज कोई चीज आपसे मिस भी हो जाती है तो ये बार बार डिटेल में आएंगी सारी बातें इंशाल्लाह ताला। तो जब ये पार करके गए थे समुन्दर, और वहां पे मूसा अलैहिस्सलाम के साथ, अरे इतने ज्यादा लोग थे, पता है आपको ये कितने लोग थे? वो यूसुफ अलैहिस्सलाम के 11 भाई थे ना, और यानी ये टोटल याकूब अलैहिस्सलाम के टोटल 12 बेटे थे। अब वो 12 बेटे बमा यूसुफ अलैहिस्सलाम ये अपनी फैमिलीज के साथ उस वक्त मिस्र आए थे, और जब ये मल्टीप्लाई हुए तो इतने सालों में, यानी तकरीबन 550 साल में, ये 6 लाख लोग बन गए थे। 6 लाख लोग, तो 6 लाख लोगों को लेके अब मूसा अलैहिस्सलाम जब जा रहे हैं, कितनी तादाद होगी ना इनकी, और इस काफले को लेकर चलना भी कोई आसान नहीं होगा। यानी हाँ, जब ये वहां पे उतरे ही थे, खुश्की पे आए, उधर से समुन्द्र को पार करके दूसरी तरफ आए, तो इन्होंने देखा एक कौम थी रास्ते में, तो वहां वो कौम अपने बुतों का तवाफ करने लगी हुई थी। बुत उनके बुत परस्त होंगे, जाहिर सी बात है, सारी सभी कुछ ना कुछ और पूछते थे उस वक्त, उनके पास हिदायत थोड़ी थी, तो वो उनका तवाफ कर रहे थे। इन्होंने जब ये देखा ना कि ये तो बुतों का तवाफ करने लगे, तो इन्होंने कहा मूसा हमारे लिए भी एक कोई ऐसा बना दो ना कोई खुदा कि हम भी उसका तवाफ इस तरह से करें और इसका एतकाफ करें। एतकाफ क्या होता है? पूरा फोकस करना, फोकस तवज्जो को मरकूज करना, फोकस करना किसी चीज पे ना। तो यानी ये नहीं कि हम उसको खुदा समझते हैं, आज भी हिंदू थोड़ी कहते हैं कि हम इनको खुदा समझते हैं, वो कहते हैं ये तो फोकस करने के लिए है, क्योंकि देखिए कोई चीज भी सामने नहीं होती, फोकस करना मुश्किल होता है, तो ये जस्ट हमने इस तरह मूर्तियां बना ली ताकि हम जस्ट अपनी तवज्जो एक तरफ रख सके। तो उन्होंने कहा मूसा हमारे लिए भी एक बना दो ना ताकि हम भी उसके ऊपर जरा फोकस करके जरा उसका ध्यान कर सकें और इस तरह अच्छी तरह इबादत कर सकें। तो तब तो मूसा अलैहिस्सलाम ने इनको डांट दिया था, लेकिन अब ये जब गए हैं मूसा अलैहिस्सलाम तो पीछे से इन्होंने ये करा। अच्छा, इन्होंने बछड़ा ही क्यों बनाया? इसलिए कि ये मिस्र में वहां पे जो किबती थे, जो फिरौनी कौम थे, और ये लोग बछड़े की भी पूजा करते थे ना, तो ये लोग वहां पे देखा हुआ था इन्होंने, इसलिए इनके लिए कोई नई चीज नहीं थी, तो बछड़ा बना लिया इन्होंने। तो मतलब तुम्हें इजला, तुमने बना लिया बछड़े को, क्या बना लिया? मिम्बादी ही, इसके बाद क्या बना लिया बछड़े को? यहाँ पे तो कुछ भी नहीं लिखा हुआ कि क्या बनाया,